यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जनवादी गणतन्त्र चीनका उप विदेश मन्त्री सुन बेईडोङ नेपालको तीन दिने औपचारिक भ्रमणका क्रममा आज काठमाण्डुमा प्रतिनिधि सभाको बैठकमा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने सरकारको निर्णय र रसियाको उत्तरी ककेसस गणतन्त्र डागनेस्तानमा भएको आक्रमणमा प्रहरी सहित गिर्जाघरमा रहेका कैयौं मानिस हताहत। प्रतिनिधि सभाको आजको बैठकमा पनि विनियोजन विधेयक 2081 अन्तर्गत मन्त्रालयगत विविध विषयको छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाब दिने क्रम जारी रहेको छ। छलफलमा उठेका विषयहरू जवाब दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रको मुख्य चुनौतीका रूपमा रहेको पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन आवश्यक रहेको बताउनुभयो। स्वास्थ्य मन्त्री यादवले स्वस्थ जीवनशैली र रोग लाग्दा उपचार हुने सुनिश्चितताका लागि मन्त्रालय तत्पर रहेको, आधारभूत स्वास्थ्य सेवा निशुल्क र विशेषज्ञ स्वास्थ्य सेवा बीमा मार्फत गर्ने रणनीतिका साथ सरकार अगाडि बढ़ेको बताउनुभयो। मन्त्री यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुख्य लक्ष्य बिरामी हुँदा मृत्युदर घटाउनु रहेको पनि प्रष्ट पार्नुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले संविधानले प्रत्याभूत गरेका व्यवस्थाहरू कार्यान्वयन गर्न राज्यले अवलम्बन गरेका नीतिहरू कार्यान्वयन र अन्तर्राष्ट्रिय रूपमा गरेका प्रतिबद्धताहरू पूरा गर्न आवश्यकताका आधारमा बजेट प्रस्ताव गरेको बताउनुभयो। मन्त्री चौधरीले विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका विषयलाई सकारात्मक रूपमा लिएको भन्दै मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने महिला बालबालिका तथा ज्येष्ठ नागरिक अपाङ्ग र लैंगिक अल्पसंख्यक लगायतका सबै क्षेत्र समेट्ने गरी बजेट प्रस्ताव गरिएको समेत प्रष्ट पार्नुभयो। उहाँले सामाजिक सुरक्षा भत्तामा एकरूपता कायम गर्ने विषयमा कानून आवश्यक रहेको पनि औल्याउनु भएको छ। विनियोजन विधेयक 2081 अन्तर्गत आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यसूची रहेको छ। यसअघि प्रतिनिधि सभाको बैठकमा सांसदहरूले बाढ़ी पहिरोबाट हुन सक्ने क्षति न्यूनीकरण, संसदका कर्मचारीको माग सम्बोधन, भ्रष्टाचारको मुद्दामा मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याल निलम्बनमा परेको, दुग्ध किसानले समयमा भुक्तानी नपाएको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा सांसद माधव सापकोटाले वर्षायामा बाढ़ी पहिरो लगायतका कारण क्षति पुगेका संरचना अस्थायी रूपमा निर्माण गरिँदा वर्षायाम शुरू भएसँगै आउने बाढ़ीले पुनः बगाउने गरेको र स्थानीय समस्या खेप्न बाध्य भएको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद सापकोटाले 2078 असारमा आएको बाढ़ीले मेलम्ची खोलाको पक्की पुल बगाएपछि बनाइएको अस्थायी पुल गैराती पुल बगाउँदा छवटा ओडाका स्थानीयलाई आवत जावतमा समस्या भएको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै स्थायी र दिगो संरचना निर्माणका लागि आग्रह गर्नुभयो। सांसद धनराज गुरूङले युवाहरूलाई प्रलोभनमा पारी मेन पावर कम्पनीहरूले अवैध रूपमा विदेश पठाउने र विदेशमा अलपत्र पार्ने गरेको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले घरेलु कामदारका रूपमा सरकारले कुवेत पठाउन रोक लगाएको भए पनि पछिल्लो छ महिनामा 10,000 नेपाली महिलालाई गैर कानूनी रूपमा कुवेत पठाइएको भन्दै दोषीलाई कार्यवाहीको दायरामा ल्याउन माग गर्नुभयो। त्यसै गरी सांसद सम्झना थपलियाले सिरा र तराईका अन्य जिल्लाहरूमा चोरी र डकैतीको घटना बढ़िरहेको तथा पत्र नै लेखेर डकैती गर्ने गरेको भन्दै डकैती नियन्त्रण र सुरक्षाका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरू मनिष झा, रामकृष्ण यादव, रमा कोइराला लगायतले बैठकको आकस्मिक समयमा मुलुकको समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सभाको आजको बैठकमा सांसदहरूले भ्रष्टाचारका विभिन्न काण्डहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कार्यवाही गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकको विशेष समयमा बोल्दै सांसद झक्कु प्रसाद सुवेदीले उच्च ओहदामा रहेका व्यक्तिहरूको नाम भ्रष्टाचारको मुद्दामा जोड़िनु सुखद नभएको भन्दै भ्रष्टाचारका विभिन्न काण्डहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कार्यवाही गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै सांसद कमला पन्तले भ्रष्टाचारलाई न्यूनीकरण गर्दै सुशासन प्रवर्धन गर्ने कार्यमा प्रशासनिक र राजनीतिक क्षेत्र दुवै कटिबद्ध हुनुपर्ने बताउनुभयो। सांसद सुमित्रा विसीले संसदका आन्दोलनरत कर्मचारीका जायज माग सम्बोधन गर्न गठित समितिले चाँडो भन्दा चाँडो निष्कर्ष निकाल्नुपर्नेमा जोड़ दिनुभयो। सांसद राजेन्द्र लक्ष्मी गैरेले नागरिकलाई सरल र सहज रूपमा स्वास्थ्य उपचार गर्ने गरी स्वास्थ्य संस्थामा स्वास्थ्य कर्मी र औषधिको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गर्नुभयो। सांसद वामदेव गौतमले कार्बन व्यापारलाई पारदर्शी र व्यवस्थित गर्नुपर्नेमा जोड़ दिनुभयो। सरकारले मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको विशेष पद सृजना गरी राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले भ्रष्टाचारको मुद्दा लागेपछि कानून बमोजिम स्वत निलम्बनमा पर्नुभएका मुख्य सचिव डाक्टर अर्याललाई विशेष पद सृजना गरी सरुवा गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।
नेपाल सरकारका मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याल विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानून बमोजिम उहाँ स्वतः निलम्बन हुनुभएको छ। हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको विशेष पद सृजना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने भन्ने निर्णय क्याबिनेटको बैठकले गरेको छ। मुद्दा अवधिभर उहाँको पद स्वतः निलम्बनमा हुन्छ, त्यसकारण त्यो पद रिक्त भएको अवस्था होइन। एकातिर उहाँ निलम्बनको अवस्थामा हुनुहुन्छ, अर्कोतिर पद रिक्त भएको छैन, त्यसकारण हामीले कायम मुकायम गर्न अथवा रिकन्फर्म गर्न अरू कुनै गर्नलाई पनि एउटा बाटो नखुल्ने भएको कारणले गर्दा पनि यो विशेष पद सिर्जना गरिएको हो र उहाँको अवधिभर यो विशेष पद रहन्छ। उहाँको अवधि सिद्धिपछि विशेष पद स्वतः हट्छ।
यसै गरी सरकारले आर्थिक वर्ष 2080-81 स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ। सरकारले 87,35,29,00,000 रूपियाँ विनियोजन भएकोमा 93% हुने गरी बाँकी रकम 16,79,22,00,000 रूपियाँ स्थानीय तहमा हस्तान्तरण गरेको मन्त्री शर्माले जानकारी दिनुभयो। जनवादी गणतन्त्र चीनका उपविदेश मन्त्री सुन बेईडोङ नेपालको 3 दिने औपचारिक भ्रमणका क्रममा आज बिहान काठमाडौँ आइपुग्नु भएको छ। उपविदेश मन्त्री सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख कृष्ण प्रसाद ढकालले स्वागत गर्नुभयो। भ्रमणका क्रममा उहाँ भोलि काठमाडौँमा हुने नेपाल चीन कूटनीतिक परामर्श संयन्त्रको 16 बैठकमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुनेछ भने प्रतिनिधि मण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित हुनुहुनेछ। भ्रमणका क्रममा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा चिनिया उपविदेश मन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता समेत गर्नुहुने कार्यक्रम छ। उपविदेश मन्त्री सुन भ्रमण सम्पन्न गरी असार 12 गते काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ। राज्यसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले मीडिया काउन्सिल विधेयकमाथि सरकारसँग छलफल गरेर मात्रै अघि बढ़ने निर्णय गरेको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूबीच मीडिया काउन्सिल विधेयकमा काउन्सिलको पदाधिकारी सिफारिश योग्यता र गठनका सम्बन्धमा सहमति जुट्न नसकेपछि सरकारसँग छलफल गरेर अघि बढ़ने निर्णय गरेको हो। बैठकमा समितिका सांसदहरूले विधेयकमा पत्रकारको योग्यता मीडिया काउन्सिलको संगठनात्मक ढाँचा लगायत वृहत छलफल गर्नुपर्नेमा जोड़ दिनुभयो। गृह मन्त्रालयले राष्ट्रिय परिचय पत्र वितरण प्रभावकारी र सहज हुने गरी व्यवस्था मिलाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पहिलो चरणमा तोकिएका 28 जिल्लामा भीड़ बढ़ेको र ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूलाई सेवा लिन असहज भएको गुनासो आएकाले समस्याको पहिचान गरी सम्बोधन गर्न निर्देशन दिएको हो। मन्त्रालयले आफ्नो हेरविचार आफै गर्न नसक्ने व्यक्ति अशक्त असहाय र 90 वर्ष माथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य नभएकाले सोही अनुसार व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G।
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार
विज्ञापनपछि अब बाँकी समाचार महिला जनप्रतिनिधि र अभियन्ताहरूले आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छाउपडी कोर्टमा किशोरीमाथि बलात्कार भएको घटनाबारे ध्यानाकर्षण गराउँदै छाउपडी उन्मूलनका लागि कड़ा कानून बनाउन माग गर्नुभएको छलफलमा गृहमन्त्री लामिछानेले एउटा घटनामा केन्द्रित भएर भन्दा पनि यस्ता खाले घटनाहरू हुन नदिन केही लागि पनि काम गरिने बताउनुभयो त्यसका लागि समिति बनाएर सोही समितिको सिफारिशका आधारमा मन्त्रालयले आवश्यक कानून बनाउने उहाँले जानकारी दिनुभयो छलफलमा सहभागी सांसद तथा अभियन्ताले छाउगोड भत्काएर मात्रै कुरीति अन्त्य गर्न नसकिने भन्दै त्यसका लागि सचेतना नै मुख्य उपाय भएको बताउनुभयो मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथान स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ मेलम्ची नदीको बहाव बढ़ेर नदीमा बाढ़ी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागि समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मेलम्ची नदीमा बाढ़ीसँगै पानी धमिलिन थालेको बताउँदै आयोजनाको संरचनालाई सुरक्षित गर्न आजदेखि बन्द गर्न लागि जानकारी दिनुभयो राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा एसीई 2080 नतिजा प्रकाशन गर्ने भएको छ परीक्षा नियन्त्रण कार्यालयले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको समेत जानकारी गराएको छ आज एक सूचना जारी गर्दै कार्यालयले वेबसाइट एसएमएस लगायतका माध्यमबाट नतिजा हेर्न सकिने जानकारी दिएको हो गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ताका लागि अनिवार्य गरेको राष्ट्रिय परिचय पत्र वितरण प्रभावकारी र सहज हुने गरी व्यवस्था मिलाउन 28 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई स्थानीय तहका ओडा कार्यालयहरूबाट राष्ट्रिय परिचय पत्र कार्ड वितरण तथा विवरण संकलनको कार्य शुरू गर्न निर्देशन दिएको छ गृह मन्त्रालयको निर्देशन अनुसार मोरङ जिल्लाका विराटनगर महानगरपालिका र रंगेली नगरपालिकाका विभिन्न ओडाहरूबाट परिचय पत्र कार्ड वितरण तथा विवरण संकलन कार्य भोलिदेखि अभियानको रूपमा शुरू हुन लागेको हो विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट
विवरण संकलन भइसकेकाहरूको वडामा पुगेर परिचय पत्र कार्ड वितरण गर्ने र छुटेकाहरूको विवरण संकलन कार्य शुरू हुन लागेको हो वडा स्तरमै परिचय पत्र कार्ड बुझाउने र मंगलबारदेखि विराटनगर महानगरपालिका र रंगेली नगरपालिकामा कार्ड वितरण र विवरण संकलन कार्य शुरू हुन लागेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताउनुभयो
मंगलबारदेखि हामी अभियानको रूपमा वितरण गर्छौ वितरण गर्दा छुटेका मानिसहरूको फोटो पनि खिच्छौ र 3 महिना भित्रमा हामी मोरङ जिल्ला सबै सक्छौ कार्ड चाहिँ प्रिन्ट भएर आउने प्रक्रिया हुन्छ अलिकति ढिला होला तर शुरूमा खिचेको 3 महिनाभित्र आइसक्छ त्यो हिसाबले अब रंगेली नगरपालिकाका 9 वडा र विराटनगरका 19 वडा मध्ये 1-11 नम्बर र 11 नम्बर वडाको कार्ड प्राप्त भएको छ अरू पनि प्राप्त हुने क्रममा छ
अभियानमा खटिने कर्मचारी तथा अपरेटरहरू तालिम लिएर अभियान सञ्चालनका लागि वडा तहमा पुगिसकेका छन् परिचय पत्र लिनका लागि बायोमेट्रिक प्रणाली अनिवार्य गरिएकाले परिचय पत्र कार्ड लिने कार्डमा नाम भएका व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ
वडा वडाबाटै बाँच्छौ यो लिने चाहिँ फेरि अर्का लिन पाइँदैन बायोमेट्रिक हातले आफै त्यो मेसिनमा स्क्यान गरेपछि मात्रै अथवा बायोमेट्रिक दिएपछि मात्रै मेसिनमा हात रिड गरेपछि मात्रै त्यो कार्ड एक्टिभ हुन्छ त्यही मान्छेको हो कि होइन भन्ने बुझाएर मात्रै बाँड्छौ यसमा खास चाहिँ 90+ वृद्ध वृद्ध र अशक्त अपाङ्गले आउनु पर्दैन उहाँहरूलाई कार्ड चाहिँदैन अरूको हकमा चाहिँ 90+ यताका जो वृद्ध अशक्त छ उहाँहरूलाई चाहिँ हामीले 3 महिनासम्म मिसनको रूपमा मोरङ जिल्ला कभरेज गर्छ
यसरी वडा स्तरमै परिचय पत्र कार्ड वितरण र विवरण संकलन कार्य शुरू हुने भएपछि सेवाग्राही समेत उत्साहित भएका छन्
सेवाग्राहीलाई अत्यन्त सहज हुन्छ वार्डमा दिँदा धेरै सजिलो हुने र धेरै मान्छेहरूले चाँडै लिन सक्ने
अब जुन वाडामा चाहिँ हुन्छ नि त्यो छेउछाउमा बसेको मान्छेहरूलाई सजिलो चाहिँ हुन्छ
नेपाल सरकारको राष्ट्रिय अभियान अन्तर्गत राष्ट्रिय परिचय पत्र बनाउनका लागि 2078 साल असोजदेखि जिल्लामा विवरण संकलन कार्य शुरू भएको थियो त्यतिखेर टोलीले 17 पालिकामा सबै वडामा पुगेर विवरण संकलन गरेको थियो मोरङको करिब 10 लाख जनसंख्या मध्ये अझै 2 लाखको विवरण संकलन हुन बाँकी रहेको अनुमान गरिएको छ क्रमशः 17 पालिकामा अभियान सञ्चालन हुने भएकाले विवरण संकलनबाट छुटेकालाई सम्बन्धित वडामा गएर विवरण भर्न समेत प्रशासनले आग्रह गरेको छ
कुमोद अधिकारी रेडियो नेपाल विराटनगर
विराटनगरमा राष्ट्रिय परिचय पत्र कार्ड वितरण तथा विवरण संकलन कार्य शुरू सम्बन्धी यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। रसियाको उत्तरी ककेसस गणतन्त्र डाग्नेस्तानमा प्रहरी अधिकृतहरू सहित गिर्जाघर लगायतका ठाउँहरूमा भएको आक्रमणमा कैयौं मानिस हताहत भएका छन्। बन्दुकधारीहरूले देर वेन्त र मकास कला शहरमा अर्थोडक्स क्रिश्चियन पर्व पेन्टेकोस्ट मनाइरहेका मानिसहरूलाई लक्ष्य गरी आक्रमण गरेका थिए। मृतकहरूमा 15 जना प्रहरी अधिकृत, 1 जना क्रिश्चियन धार्मिक गुरु र 1 जना सुरक्षा गार्ड रहेका छन्। आक्रमणकारीहरू मध्ये 6 जना प्रहरी कार्यवाहीमा मारिएका र बाँकीको खोजी कार्य भइरहेको छ। आक्रमणकारीहरूको पहिचान हुन नसके पनि विगतका आक्रमणलाई हेर्दा उनीहरू मुसलमान लड़ाकुहरू रहेको अनुमान गरिएको छ। र साउदी अरेबियाको मक्कामा अत्यधिक तापक्रम वृद्धिका कारण मृत्यु हुने हज यात्रीको संख्या 1,000 भन्दा बढ़ी पुगेको छ। अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या 1,301 पुगेको हो। मृत्यु हुनेमा 658 जना इजिप्टका नागरिक छन् भने 165 जना इण्डोनेसियाका रहेका छन्। यस्तै भारत, जोर्डन, ट्युनिसिया, इरान र फिलिपिनीहरूको पनि मृत्यु भएको जनाइएको छ। मक्कामा 1,000 भन्दा बढ़ी मानिस हराइरहेका र यो संख्या बढ़न सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब मौसम। हाल कोशी मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसूनी प्रणालीको प्रभाव रहेको तथा देशका बाँकी भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अप्नाउन अनुरोध गरेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जनवादी गणतन्त्र चीनका उपविदेश मन्त्री सुन बेइडोङ नेपालको 3 दिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौँमा प्रतिनिधि सभाको बैठकमा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। मुख्य सचिव डाक्टर बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने सरकारको निर्णय र रसियाको उत्तरी ककेसस गणतन्त्र डाग्नेस्तानमा भएको आक्रमणमा प्रहरी सहित गिर्जाघरमा रहेका कैयौं मानिस हताहत। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।